الحمد لله الحمد لله الذي هدانا للإسلام أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وإذا سألك عبادي عني فإني قريب أجيب دعوة الداعي إذا دعان فليستجيبوا لي وليؤمنوا بي لعلهم يرشدون. صدق الله مولانا العظيم. الله تعالى مسلمانوں کو ایمان والوں کو ایک بہت بڑی طاقت عطا فرمائی ہے اور اس طاقت کو ہم دعا کی طاقت کہتے ہیں. دعا یہ اللہ تعالیٰ نے مسلمانوں کو بہت بڑی طاقت عطا فرمائی ہے. دعا اتنی بڑی طاقت ہے کہ وہ تقدیر کو بھی بدل سکتی ہے. اتنی بڑی طاقت اللہ نے دعا کو بنایا ہے. اگر ایک ایمان والا صحیح طریقے سے اللہ سے مانگے تو اللہ ضرور قبول فرماتے ہیں. دنیا میں سرکاری کورٹ کچہری میں کوئی کام ہوتا ہے, ارجی کرنی ہوتی ہے, تو ہم وکیلوں سے ارجی لکھوا دیں چونکہ ان کو ارجی ریکویسٹ لکھنے کا طریقہ آتا ہے. اللہ تعالیٰ کا دربار بہت بڑا دربار ہے. اللہ کے دربار میں کیسے بندہ مانگے, کیسے ارجی کرے, کیسے ریکویسٹ کرے, اس کا طریقہ اللہ کے آخری نبی تاجدار مدینہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے ہم کو سکھلا دیا. بہت آسان طریقہ ہے. اگر اس طریقے سے ہم دعا مانگیں گے تو اللہ تعالیٰ کے یہاں ہماری دعا ضرور قبول ہو. پہلی چیز حدیث پاک میں آتی ہے کہ اللہ تعالیٰ سے جب مانگو تو پہلے اللہ کی تعریف کرو, حمد کرو, وخان کرو اللہ تعالیٰ کے. دنیا میں کوئی چھوٹا عہدے دار ہوتا ہے جس کو چھوٹا سا عہدہ ملتا ہے اور اس کے پاس ہم کام کرانے کے لیے جاتے ہیں تو 10 مرتبہ اس کو سر بولیں گے, صاحب بولیں گے. تو اللہ تعالیٰ اتنے بڑے ہیں, اللہ اکبر, اللہ سب سے بڑے ہیں, تو ان کے دربار کے اندر جب ہم مانگنے کے لیے بیٹھے تو پہلے ہم اللہ تعالیٰ کی بھی تعریف کریں. اس لیے دعا شروع کرنے سے پہلے ہاتھ اٹھا کر کے الحمدللہ رب العالمین کم سے کم ایک مرتبہ پڑھو. بہت اچھا ہے کہ تین مرتبہ پڑھو. یا نماز شروع کرنے سے پہلے جو ہم ثنا پڑھتے ہیں, یعنی اللہ اکبر کہہ کر کے الحمد شروع کرنے سے پہلے ثنا پڑھتے ہیں, وہ ثنا دعا سے پہلے پڑھ لو, یہ بھی اللہ کی حمد ہے. تو کم از کم ایک مرتبہ یا تین مرتبہ الحمدللہ رب العالمین یا سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک الی آخر اتنا پڑھو. تو دعا شروع کرنے سے پہلے بندہ اللہ کی حمد کرے, اللہ کی تعریف کرے, اور اس کے بعد وہ درود پاک پڑھے. یہ دعا مانگنے کا طریقہ خود ہمارے آقا اللہ کے آخری نبی حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے ہم کو بتلایا. ہماری غلطی یہ ہوتی ہے ہم دعا مانگتے ہیں لیکن ہاتھ اٹھا کر کے سیدھے مانگنا چالو کر دیتے ہیں. جیسے کسی سپر اسٹور مارکیٹ میں مال کی لسٹ لے کے گئے ہو کہ یہ دے دو یہ دے دو وہ دے دو, یہ طریقہ غلط ہے. ہاتھ اٹھانے کے بعد سب سے پہلے اللہ کی تعریف کرو, الحمدللہ رب العالمین پڑھو یا ثنا پڑھو نماز والی, اور اس کے بعد درود پاک پڑھو. اور اس کے بعد حدیث شریف میں آتا ہے الزو بیاغل جلال والاکرام. کوئی بڑا کام ہوتا ہے اور سامنے والے صاحب بھی بڑے ہوتے ہیں تو ہم اس کے سامنے عاجزی کرتے ہیں, کالا والا کرتے ہیں, صاحب اتنا کر دیں, صاحب اتنا کر دیں, صاحب اتنی عرضی پاس کر دیں, ایک فائل پاس کر دیں. تو حدیث میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ یا ذل جلالی والاکرام بولو اور اللہ کے سامنے عاجزی اور کالا والا کرو. کتنا پیارا لفظ نبی جی نے سکھلایا, یہ لفظ یاد کر لو کہ دعا کے شروع میں پڑھیں گے یا ذل جلالی والاکرام, یا ذل جلالی والاکرام, یا ذل جلال والاکرام, کم از کم تین مرتبہ. اور اللہ تعالی کے سامنے مانگنے کے لیے ایک دوسرا بہت پیارا طریقہ ہے یا ارحم الراحمین. یہ بہت دیا کرنے والے, بہت رحم کرنے والے, بہت مہربانی کرنے والے. دنیا میں جو دیاڑو لوگ ہوتے ہیں, مہربانی کرنے والے ہوتے ہیں, ان سب سے بڑے دیاڑو رحم کرنے والے مہربانی کرنے والے اللہ کی دیا اور مہربانی کو آواز لگا یا ارحم الراحمین, یا ارحم الراحمین, یا ارحم الراحمین. اور ایک حدیث میں آتا ہے کہ اللہ کے 99 نام ہیں, اللہ کی ذات کا ایک نام ہے اللہ, لیکن اللہ کی صفات اور خوبیوں کے نام 99 ہیں. جیسے گھر میں بچہ ہوتا ہے تو نام رکھا محمد, لیکن ابا کہتے ہیں لالا, ماموں کہتے ہیں کالا, عجیب عجیب لفظ سے بچے کو لوگ پکارتے ہیں. تو اللہ کا ایک ذاتی نام ہے اللہ, اور 99 نام ہے اللہ کے خوبی والے, جس کو کہتے ہیں اسماء حسنہ, کہ اللہ کے پیارے پیارے اچھے اچھے برکت والے نورانی 99 نام ہیں. اور اس میں سے بہت سارے نام قرآن میں آئے ہیں, الخالق المالک, المصور, الجبار, القہار, الوہاب, الرزاق, الفتاح, العلیم, اتنے سارے 99 اللہ کے نام. اور پیارے نبی جی نے ارشاد فرمایا کہ اللہ کے یہ جو مبارک 99 نام ہیں, 99, اس نام کو جو آدمی زبانی یاد کر لے मेमोराइज कर लेवे तो अल्लाह ताला उसको जन्नत में दाखिल कर देंगे। इन्ना लिल्लाही ताला तिसअं व तिसईन इस्मन मन अहसाहा औ मन हफिजहा दखल अल्जन्ना। अल्लाह ताला के 99 मुबारक नाम है, जो उसको याद कर लेगा अल्लाह उसको जन्नत में दाखिल करेंगे। तो अल्लाह के ये प्यारे नाम है 99, ये प्यारे प्यारे नाम अल्लाह के पुकारने चाहिए, या खालिक या मालिक या रहमान या रहीम। ये दो नाम तो बहुत इजी है, रहमान रहीम, जो बिस्मिल्लाह रहमान रहीम में भी आए, या रहमान या रहीम। तो इस तरीके से दुआ मांगो कि दुआ के लिए हाथ उठाओ। जनरली हम क्या करें, दुआ मांगने में भी सुस्ती है, बाद लोग यूं हाथ करते रहते हैं, गलत तरीका है। दुआ अल्लाह के सामने मांगने हैं तो ये दोनों हथेली आसमान की तरफ रह रहे, इसलिए कि आसमान के पैदा करने वाले अल्लाह से मांगना है, इसलिए आसमान की तरफ दोनों हथेली उठाओ और उसकी तरफ दोनों हथेली रखो और फिर अल्लाह की हमद और तारीफ करो, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, और फिर दुरूद पाक पढ़ो, अल्लाहुम्मा सल्ली अला सय्यिदिना मुहम्मद, और उसके बाद अल्लाह को पुकारो, ए मेहरबानी करने वाले, ए रहम करने वाले, ए बड़े खजाने के मालिक अल्लाह, और उसके बाद दुआ मांगना शुरू करो। ये तरीका, दुआ मांगने की पद्धति, दुआ मांगने की सिस्टम खुद हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया। और दुआ के अखीर में फिर दुरूद पाक पढ़ो, जब दुआ खत्म हो रही हो तब भी दुरूद पाक पढ़ना चाहिए। तो दुआ के शुरू में अल्लाह की हम्द और तारीफ, फिर दूसरे नंबर पर दुरूद पाक, फिर दुआ खत्म करते करते भी दुरूद पाक, तो इंशाअल्लाह अल्लाह ताला के यहाँ बंदे की दुआ जरूर कबूल होगी। और जितना इंसान घिर घिरा करके आजिजी के साथ अल्लाह से मांगता है, अल्लाह को बहुत पसंद है। एक हदीस में फरमाया कि जहाँ दिल टूटा हुआ होता है मैं वहां होता हूँ, अल्लाह फरमाता है टूटे हुए दिल में मैं होता हूँ। बंदा बहुत सी मर्तबा टूट जाता है कि मेरा नुकसान हो गया, मेरे पैसे फंस गए, मेरा बिजनेस नहीं चलता है, बहुत खोट हो गई, घर में बीमारी भी आ गई, लोगों ने मेरे पैसे खा भी लिए, टूट जाता है इंसान, जिसको कहते हैं मानसिक तौर पर आदमी गिर जाता है, परेशान हो जाता है, मेंटली इफेक्ट हो जाती है उसको, एकदम टूट जाता है। हदीस में अल्लाह ताला फरमाते हैं कि मेरा बंदा जब टूटा हुआ होता है और उसका दिल टूटा हुआ होता है और मेरे पास आके मांगता है तो मैं उसकी दुआ कबूल कर लेता हूं। आज हमारी तकलीफ क्या है कि मुसीबत आती है, परेशानी आती है, उलझन आती है, तो हम सारे काम करेंगे अल्लाह से नहीं मांगते, अल्लाह को नहीं कहते, बाकी सब ट्राई करेंगे, सब कोशिश करेंगे। एक ईमान वाले के ईमान का तकाजा ये है कि कोई भी काम हो पहले अल्लाह से दुआ करो, उसके बाद दुनिया के एतबार से जो उसकी प्लानिंग हो, जो सिस्टम हो, जो तदबीर हो, जो तरीका हो, वो सेकंड नंबर पर, दूसरे नंबर पर, पहले नंबर पर अल्लाह ताला से मांगना। तो जब इंसान अल्लाह से मांग करके अपना काम करेगा तो फिर अल्लाह ताला उसके काम में उसकी मदद करेंगे और अल्लाह उसके काम को आसान कर देंगे। इसलिए कि हमारा ईमान क्या है, तकलीफ दूर करना अल्लाह के हाथ में, नफा नुकसान देना अल्लाह के हाथ में, बीमारी देना अल्लाह के हाथ में, तंदुरुस्ती देना अल्लाह के हाथ में। वइज़ा मरिदतु फहुवा यशफीन, मैं बीमार होता हूँ मेरे अल्लाह शिफा देते, मैं उलझन में होता हूँ मेरे अल्लाह मेरी उलझन को दूर फरमाते। इसलिए एक ईमान वाले की लाइफ की सिस्टम, जिंदगी की तरतीब यही होनी चाहिए कि कोई भी तकलीफ आवे पहले अल्लाह से दुआ मांगे और उसके बाद काम करे। दुनिया में जो उसकी तरतीब हो उस हलाल जायज तरतीब से, तो अल्लाह ताला उसकी तकलीफ को दूर कर देगा। एक ईमान वाले के लिए بہت بڑی طاقت دعا ہے اور بہت مضبوط طاقت دعا ہے، بہت یقین والی طاقت وہ دعا ہے. ہمیں اللہ سے مانگنے والا بننا ہے. قرآن میں اللہ فرماتے ہیں یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاة ان اللہ مع الصابرین. اے ایمان والو، صبر کر کے، نماز پڑھ کے اللہ سے مدد مانگو. اللہ کی مدد دو چیزوں سے ملتی ہے، ایک صبر، صبر جس کو ہم کہتے ہیں گجراتی میں سہن شکتی، اس کو اردو میں عربی میں صبر کہتے ہیں، گجراتی میں کہتے ہیں سہن شکتی. سہن کرو، دکھ آوے، مصیبت آوے، تکلیف آوے، سہن کرو. اللہ سے دعا کرنے کی امید رکھنے کی، اللہ ہمیشہ اچھا رکھے، ہمیشہ اچھی حالت میں رکھے. لیکن دنیا ہے، اونچ نیچ چلتی رہتی ہے، تو سہن کرو. اور دوسرے نمبر پر نماز پڑھ کے دعا مانگو. حدیث میں آتا ہے کہ ایک ایمان والا فرض نماز پڑھتا ہے، اور نماز پڑھنے کے بعد ایک دعا اللہ اس کی ضرور قبول کرتے ہیں نماز کے بعد. اب ہم لوگ نماز میں اتنی جلدی میں ہوتے ہیں کہ نماز کے بعد تو ڈبل سپیڈ میں ہو جاتے ہیں. نماز بھی جلدی جلدی پڑھیں گے، اور امام کب سلام پھیراوے اور کب مسجد خالی کرے ایسا ہم کو لگتا. حالانکہ نماز کے بعد دعا قبول ہوتی ہے. نماز کے بعد دھیان لگا کر اللہ کے سامنے دعا کرو. ایسا لگتا ہے کہ مسلمان کو مسجد کا منٹ منٹ کا بھاڑا دینا پڑتا ہے. ایسا لگتا ہے کہ مسجد میں ہمارا بھاڑا زیادہ نہیں ہو جائے، جلدی بھاگو مسجد سے نکل گئے. ارے اللہ کے گھر میں دل لگاؤ، اللہ کے گھر میں سکون سے بیٹھو، اللہ کے گھر میں اطمینان سے بیٹھو. فرض پڑھنے کے بعد سنت پڑھو، نفل پڑھو، اللہ سے دل لگا کے دعا کرو. ہر فرض نماز کے بعد وعدہ کیا ہے اللہ نے، ایک دعا مومن کی ضرور قبول کرتے ہیں. ہمیں یقین کے ساتھ مانگنا چاہیے اللہ تعالیٰ کی بارگاہ کے اندر. اور دیکھیے اس وقت ہمارے پاس دعا ہی کی طاقت ہے، اس کے سوا کوئی طاقت نہیں ہے. لا حول ولا قوت الا باللہ. حالات کو بدلنا اس کی طاقت صرف اور صرف اللہ کے پاس ہے. لا حول ولا قوت الا باللہ. سارے حالات بدلنے کی طاقت اللہ کے قبضے قدرت کے اندر ہے. ہمارا تو ایمان ہے. قرآن میں ہم آیت پڑھتے ہیں قل اللہم مالک الملک تؤتی الملک من تشاء. یہ ساری دنیا اللہ تعالیٰ کی، اللہ مالک ہے، اور اللہ اپنی زمین کا جس کو چاہے اس کو مالک بناتے ہیں. تؤتی الملک من تشاء وتنزع الملک ممن تشاء. اللہ جس کو چاہتے ہیں اس کو حکومت دیتے، جس کو چاہتے ہیں اس کو ستہ دیتے، جس کے پاس چاہتے ہیں اللہ حکومت لے لیتے، ستہ واپس لیتے. یہ اللہ کے قبضے میں، اللہ کی قدرت کے اندر، سب اللہ کے ہاتھ میں. اس لیے اللہ سے مانگنے والے بنے ایک ایمان کا. اور سامنے بہت بڑی مانگنے کی سیزن آ رہی ہے جس کو کہتے ہیں رمضان کا مبارک مہینہ. یہ مانگنے کی سیزن آ رہی ہے. قرآن کے اندر اللہ تعالیٰ نے رمضان کے مسئلے بیان کیے، روزوں کے مسئلے بیان کیے، اور روزوں کے مسئلے بیان کرتے کرتے بیچ میں اللہ تعالیٰ نے فرمایا وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌ. جب میرا بندہ مجھ سے سوال کرے گا تو میں تو بہت نزدیک ہوں، اللہ فرماتے ہیں. یہ رمضان مانگنے کی سیزن ہے، اللہ سے دعا کرنے کی سیزن ہے، اللہ سے مانگنے کا زمانہ ہے. رمضان میں بندہ خوب اللہ سے مانگے، خوب اللہ سے دعا کرنے والا بندہ بن جائے. اب رمضان میں کتنی ساری برکت جمع ہو جاتی ہے. ایک تو رمضان کا مبارک مہینہ، اور دوسری چیز آج نیت کر لو کہ رمضان میں روزانہ انشاءاللہ تہجد پڑھیں گے. کہو انشاءاللہ. سحری کھانے کے لیے اٹھتے ہیں تو صبح صادق کا جو ٹائم مسجد میں لکھا رہتا ہے وہاں تک ہم تہجد پڑھ سکتے ہیں. تو سحری کھانے کے لیے اٹھے तो चाहे पहले तहज्जुद पढ़ो चाहे बाद में तहज्जुद पढ़ो, खा के तहज्जुद पढ़ो खाने से पहले तहज्जुद पढ़ो, और तहज्जुद की नमाज घर में पढ़ना ज्यादा फजीलत है मस्जिद के मुकाबले में, घर में पढ़ने की फजीलत ज्यादा है। हमारे घर में तहज्जुद की नमाज हो, घर के मर्द औरत बच्चे बूढ़े सब सहरी के वक्त पर तहज्जुद की नमाज पढ़े और अल्लाह ताला के सामने दुआ करे। घर में जो है कोई रूम ऐसा हो कि जहाँ लाइट बंद करके अंधेरा करके मुसल्ला बिछा हुआ हो, चार रकात छह रकात आठ रकात जितनी अल्लाह तौफीक देवे तहज्जुद की नमाज पढ़ी और दुआ के लिए हाथ उठा दिए, अपने लिए अपनी फैमिली के लिए पूरी दुनिया के ईमान वालों के लिए अल्लाह से दुआ मांगे। ये तहज्जुद का वक्त ऐसे भी दुआ कबूल होती है और रमजान की मुबारक रातों में स्पेशल दुआ कबूल होती है। पूरा महीना तहज्जुद की पाबंदी और दुआ की पाबंदी इंशाअल्लाहुल अजीज अल्लाह ताला बहुत नवाज देंगे। और इफ्तार का वक्त वो भी बड़ा मकबूल वक्त है, बहुत अच्छा वक्त है इफ्तार का वक्त। तो ये रमजान का मुबारक महीना, रमजान के रोजे और उसके बीच में अल्लाह ने फरमाया वइज़ा सअलका इबादी अन्नी फइन्नी करीब उजीबु दावतद्दाई इज़ा दान, जब कोई पुकारने वाला मुझे पुकारता है तो मैं उसकी दुआ कबूल कर लेता हूँ, अल्लाह ने वादा किया है। तो रमजान हो कि रमजान के सिवा 11 महीने हो, मुसलमान की बहुत बड़ी ताकत वो दुआ की ताकत है। दुआ के जरिए से मुसलमान सारे हालात को बदलवा सकता है, पलटवा सकता है, हालात को फिरा सकता है। और रमजान के मुबारक महीने के बारे में हदीस पाक में आता है, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ला इलाहा इल्लल्लाह बहुत ज्यादा पढ़ो रमजान के मुबारक महीने में, ला इलाहा इल्लल्लाह बहुत ज्यादा पढ़ो। कितनी ज्यादा पढ़ोगे? मैं आपको एक दूसरी हदीस सुनाता हूँ। हदीस में आता है कि जो मुसलमान 70,000 मरतबा ला इलाहा इल्लल्लाह पढ़े और किसी मरहूम को ईसाले सवाब कर दे तो अल्लाह उस मरहूम की मगफिरत कर देते। जो भी दुनिया से चले गए अपने रिश्तेदार हर एक को 70,000 मरतबा ला इलाहा इल्लल्लाह पढ़ के ईसाले सवाब करो, अल्लाह मरहूम की मगफिरत कर देंगे। अब जब हम दुनिया से जाएंगे तो हम अपनी जिंदगी में ला इलाहा इल्लल्लाह पढ़ के अपनी मगफिरत का सर्टिफिकेट पक्का करा लेंगे। इसीलिए हम अपने लिए अल्लाह की बैंक में 70,000 मरतबा ला इलाहा इल्लल्लाह पढ़ के जमा करा दे रहे। तो इसलिए रमजान के बारे में नियत करो कि इस रमजान में इंशाल्लाह 70,000 मरतबा ला इलाहा इल्लल्लाह पढ़ेंगे। कहो इंशाल्लाह, काउंटिंग करके गिनती करके कोई मुश्किल नहीं, रोजाना 2,500 मरतबा पढ़ोगे तो अभी पूरी रमजान में 70,000 मरतबा इजी हो जाएगा, मुर पूरा हो जाएगा और अपने लिए अल्लाह के बैंक में जमा हो जाएगा। और तीसरी चीज, इस मुबारक महीने के अंदर हर अमल का सवाब बढ़ जाता है तो सही हिसाब करके जकात निकालने वाले बनो। मुसलमानों, जकात फर्ज है, जकात फर्ज है, जकात फर्ज है और हिसाब करके जकात देना फर्ज है। आदमी के पास जितना बैलेंस होवे, जितना इन्वेस्टमेंट होवे, जितना गोल्ड सिल्वर होवे, जितना प्लॉट फ्लैट के अंदर इन्वेस्ट किया होवे, जितना अपने कारोबार में बिजनेस में इन्वेस्ट किया होवे, उसका मार्केट वैल्यू निकालो और हर हजार पर 25 रुपये, लाख पर 2,500 रुपये, इस तरीके से हिसाब करो। रमजान शुरू हो तो बैठ करके हिसाब करो और हिसाब करके पूरी गिनती के मुताबिक जकात निकालो तो जकात हमारी फर्ज अदा होगी और अल्लाह ताला जो है उससे राजी होंगे। अल्लाह आने वाले रमजान को मेरे लिए आपके लिए रहमत बरकत का जरिया बना दे। अल्लाह उम्मत को सही जकात देने की तौफीक अता फरमा दे। अल्लाह ताला हमें ला इलाहा इल्लल्लाह ज्यादा पढ़ने वाला बना दे और रमजान के अलावा भी रोजाना दुआ मांगने की आदत बना दे। डेली अपना टाइम टेबल 15-20 मिनट का ऐसा बनाओ कि इसमें मोबाइल साइलेंट करो या स्विच ऑफ करो और अल्लाह के सामने दुआ रोजाना पूरा साल कि ये मेरा टाइम मेरे अल्लाह से दुआ मांगने का डेली, चाहे सुबह में चाहे शाम में चाहे रात में चाहे तहज्जुद में, जो टाइम भी एडजस्ट कर सको रोजाना दुआ मांगने की आदत बनाओ। अल्लाह दुआ की बरकत से हमारे हालात को ठीक करेंगे। अल्लाह मुझे आपको पूरी उम्मत को अमल की तौफीक अता फरमाए। वाखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन।